أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. حضرت بھائی عبد الرحمن صاحب قادیانی، تالیف نصر اللہ خان ناصر صاحب. حضرت بھائی عبد الرحمن صاحب قادیانی، سابق حریش چند موہیال، قصبہ کنجروڑ، تحصیل شکر گڑھ، ضلع ناروال، پاکستان میں ایک سعید فطرت انسان نے جنم لیا، جس نے مذہباً ہندو کلچر میں آنکھ کھولی اور شمع توحید کو روشن کر کے اس بستی کو ہمیشہ کے لیے زندہ جاوید بنا دیا. یہ دلچسپ داستان حضرت بھائی جی عبد الرحمن قادیانی حریش چندر موہیال کی ہے، جنہوں نے بچپن میں قبول حق سے خدائے رحمان کے حقیقی بندے کا روپ دھارا اور تقویٰ میں ایسا اعلیٰ مقام حاصل کیا. اسی دین حق کے عاشق کے روحانی سفر کی داستان ان اوراق میں پیش کی جا رہی ہے. یہ حالات حضرت بھائی جی کے اپنے تحریر کردہ ہیں اور اخبار الحکم سے لیے گئے ہیں. ولادت اور خاندانی تعارف. حضرت بھائی جی عبد الرحمن صاحب قادیانی کا ہندو نام حریش چندر موہیال تھا. آپ کا تعلق ایک مشہور ہندو خاندان موہیال سے ہے، جو ہندوستان میں نہایت عزت و احترام کی نگاہ سے دیکھا جاتا تھا. حضرت بھائی جی لکھتے ہیں، میری پیدائش 1 جنوری 1879 بمطابق 7 محرم الحرام 1296 ہجری کو ہوئی. میں اپنے والد کا چھوٹا بیٹا تھا. کنجرور دتا، تحصیل شکر گڑھ، ضلع گرداسپور، ہار ضلع ناروال، میرا دودھیال مقام ہے. میرے والد صاحب کا نام نامی مہتا گوراندتا مل ہے اور والدہ معظمہ کا نام پاربتی دیوی ہے. میرے والد بزرگوار موہیال قوم کی موہن شاخ اور میری والدہ محترمہ موہیال قوم کی دت شاخ سے تھیں. میرے دادا بزرگوار کا نام مہتا ہیرا لال تھا. بچپن. حضرت بھائی جی کی ابتدائی پرورش ننہال میں ہوئی. ان ایام کا ذکر کرتے ہوئے آپ خود بیان فرماتے ہیں، میں ابھی 40 دن کا بھی نہ ہوا تھا کہ میری والدہ کو اپنے والد چوہدری گوپال داس صاحب کے پاس مٹھا چک، تحصیل پھالیا، ضلع گجرات میں جانا پڑا. پھر وہیں میری ابتدائی پرورش ہوئی. جس گاؤں میں میرے نانا رہتے تھے وہ اس حلقہ کے پٹواری تھے. اس میں 2-3 گھرانے شریف مسلمان بھی رہتے تھے. گرمی کے موسم میں ایک رات جبکہ والدہ محترمہ بے خبر سوتی تھیں، میں چارپائی سے نیچے گرا اور رویا، مگر والدہ کی نیند نہ کھلی. ایک مسلمان معمر عورت مریم نام، جسے محلہ والے ماں مریاں کہہ کر پکارتے، اٹھیں اور انہوں نے مجھے محبت سے گود میں لیا اور باقی رات مجھے نہایت محبت و مہربانی سے اپنی چھاتی سے لگائے رکھا. والدہ محترمہ کو جب ہوش آیا تو گھبرائیں اور رونے لگیں، مگر ماں مریم نے ان کو تسلی دی اور مجھے دکھا کر آئیں اور والدہ کو نصیحت کی. مگر اسی دن سے ماں مریم کو مجھ سے کچھ ایسی محبت ہو گئی کہ وہ مجھے رات بھی جدا نہ کرتیں اور اکثر روزانہ مجھے گودی میں لے کر قرآن کریم کی تلاوت فرمایا کرتیں. چنانچہ یوں آپ ماں مریم ہی کی گود میں قرآن کریم سنتے سنتے پلے اور بڑھے، اکثر وہیں کھا پی بھی لیا کرتے تھے. کیونکہ اس زمانے میں چھوت چھات کا رواج نہ تھا اور ہندو مسلم تعلقات برادرانہ ہوا کرتے تھے اور بھائی بندوں کی طرح ہندو مسلمان ایک دوسرے کی خوشی اور غم میں شریک ہوا کرتے تھے. یہ امر قابل ذکر ہے کہ حضرت بھائی جی کا بچپن اپنی مخصوص ہندوانہ رسم و رواج اور کلچر کے پیش نظر خاص طور پر متاثر تھا. آپ تحریر فرماتے ہیں، ملکی رواج کے مطابق میرے ماں باپ نے بھی اظہار محبت و الفت کی غرض سے میرے کان چھدوا رکھے تھے اور ہر ایک کان میں 3 سوراخ کروا کر بالیاں اور ہاتھ پاؤں میں جھنجے دار کڑے پہنا رکھے تھے. سکول کا ایک واقعہ. آپ خود اپنا بچپن کا ایک واقعہ بیان کرتے ہوئے فرماتے ہیں، جب ہوش سنبھالا اور 4-5 برس کا ہو گیا تب میرے نانا صاحب بزرگوار نے مجھے تعلیم کی غرض سے جکالیاں، جو تحصیل پھالیے کا ایک قصبہ ہے اور مٹھا چک سے تقریباً 3 میل کے فاصلے پر ہوگا، کہ مدرسہ میں مجھے داخل کروا دیا، جہاں روزانہ میں دوسرے لڑکوں کے ساتھ جاتا، روٹی گھر سے پکوا کر لے جاتا اور بھوک لگتی تو وہیں کھا لیا کرتا اور شام کو رخصت ہوتی تو واپس گھر آ جایا کرتا. स्कूल की इब्तदाई ज़िंदगी का एक वाक़या मुझे अब तक याद है कि एक रोज़ एक मुसलमान लड़का मुझसे छू गया जबकि मेरे हाथ में मेरा खाना था। मैंने खाना फेंक दिया और दिन भर भूखा रोता रहा। मुझे याद पड़ता है कि वो छुई हुई खुराक मेरे एक हिंदू साथी ने उठाकर रख ली और जब वो खाने बैठा और मुझे भी मेरी रोटी खा लेने को कहा, बल्कि इसरार भी किया और मुझे तसल्ली दिलाई कि कुछ हर्ज नहीं और हम किसी को बतलाएंगे भी नहीं वगैरह, मगर मैंने इसके खाने से इनकार पर इसरार किया और कहा कि बरिश्त यानी नापाक चीज़ के खाने से मौत भली लगती है। चनाचे मौसम गर्मा का लंबा दिन 5-6 साल की उम्र मैंने पानी पी पी कर काट दिया। जब भूख सताती मदरसा के करीब ही एक रहट वाला कुआं चलता था, वहां जाता और पानी पी कर पेट भर लेता। पाक पतन में कयाम। इसी ज़माना में हज़रत भाई जी को अपनी वालिदा के हमरा पाक पतन जाना पड़ा, जहां आपके वालिद बसिलसिला मुलाजमत सकूनत पजीर थे। जब जकालियां में तलीमी बिल्कुल इब्तदाई मराहल में थी, बाज़ हालात की बिना पर ये दिन तो खेल कूद में गुजर गए और आइंदा तलीम तो दरकनार, साबिका तलीम भी भूल गई। पाक पतन में चंद माह से ज़्यादा क़याम ना हुआ। इस क़याम के दौरान एक अजीब वाक़या पेश आया। हुआ यूं कि एक दफ़ा आपकी वालदा साहिबा आपको लेकर मोहल्ला की औरतों के साथ बाबे की खानकाह में सलाम को चली गईं। वहाँ एक सब्ज़ पगड़ी वाला बुज़ुर्ग भी था, इसको भी सलाम किया। जब वहाँ से चलने लगी तो इस बुज़ुर्ग ने हज़रत भाई जी को अपने पास बुलाया, लेकिन आपकी वालदा साहिबा ने घबरा कर आपका हाथ पकड़ लिया। इस पर इस बुज़ुर्ग ने आपकी वालदा को मुखातिब करते हुए कहा, बेटी ये बच्चा हमारा है, बेहतर है खुशी से हमें दे दो, इसकी पेशानी में एक ऐसी चीज़ है जो तुम्हारे काम की नहीं, मान लो तो भला वरना पछताओगी। आपकी वालदा साहिबा काम गईं और आपको जल्दी से गोदी में उठाकर वहाँ से ऐसी भागी कि साथी औरतों का भी ख्याल ना रहा। चूनिया में क्याम और तालीम का दोबारा आगाज़। पाक पतन के बाद मालूम नहीं कि क्या हालात पेश आए कि आपके वाले साहब चूनिया के करीब देहात में रहने लगे, जो बाद सिख सरदारों की मलकियत थे, यानी धीर सिंह वाला, भागा वाला, गुजन सिंह वाला, टिब्बी वगैरह। वहाँ आपके वाले साहब बतौर मुख्तार आम की हैसियत से मुलाजिम थे। इस ज़माना में आपके वाले साहब ने आपकी मजहबी तलीम का मुकामी पंडित की निगरानी में इंतज़ाम किया, जिसने आपको हिंदी तलीम लिखने पढ़ने के साथ साथ बाज़ वेद मंत्र ज़ुबानी भी याद करवाने शुरू किए। इसी सकूनत के दौरान एक ऐसा हादसा पेश आया कि आप पर मकान की छत गिर गई, लेकिन मौजूदाना तौर पर अल्लाह ताला ने आपको महफूज रखा। सिर्फ चंद फुट छत आपके ऊपर खड़ी रही और यूं मालूम होता था कि खुदा ने हाथ देकर आपको बचा लिया है। इसी वाक़या के बाद वाला साहब ने आपको चंद मील दूर चूनिया के कस्बा में एक स्कूल में दाखिल करवा दिया। ख्यालात में तब्दीली। हज़रत भाई जी जब तीसरी जमात पास करके चौथी में हो गए या पाँचवीं में, इसी ज़माना में जमात के कोर्स में एक किताब रसूम हिंद भी दाखिल थी और स्कूल में सबकन पढ़ाई जाती थी। हज़रत भाई जी बयान करते हैं, इस किताब के इब्तदा में हिंदुओं के मजहबी रस्म व रवाज, इनके अकाबर के बाद हालात और माशरती आइन दर्ज थे और दूसरे हिस्से में मुसलमानों के अकायद, रसूम व रवाज और अम्बिया के हालात दर्ज किए गए थे। मुझ पर इस किताब ने ऐसा मकनातीसी असर किया कि मेरी काया पलट गई और मैं बुत परस्ती से खुदाए वाहिद व यगाना का आज़ाद बंदा बनने लग गया। मेरे दिल की खेती में दीन की मोहब्बत का पहला बीज इसी किताब ने बोया और मेरे दिल को इत्मीनान और तसल्ली हो गई कि दीन हक ही सच्चा मजहब है। मुसलमान तलबा से ताल्लुक। हज़रत भाई जी के ख्यालात की तब्दीली तो पहले ही हो चुकी थी, मगर इसमें इनकलाब का नतीजा ये हुआ कि हिंदू तलबा और दोस्तों की बजाय मुसलमान तलबा और लड़कों से आपकी मोहब्बत हो गई। स्कूल के अंदर और स्कूल के अलावा उठना बैठना, खेलना कूदना, मिलना जुलना और चलना फिरना गर्ज आम सोसाइटी के ताल्लुकात का नक्शा ही पलट गया। आप बयान करते हैं, हमारे उस्ताद हमें मजमून नवीसी करवाया करते थे और बाद औकात डिबेट भी क्लास में हुआ करती थी। मेरे मजामीन में दीने हक का रंग और डिबेट में मुसलमानों का नुक्ता नज़र गालिब होने लगा और नौबत बाद औकात यहाँ तक पहुँच जाती कि बाज़ मुतासिब लड़के बहस से तंग आकर खुल्लम खुल्ला मुझे मुसलमान या मुसलमानों का तरफदार कहने लग जाते। होते होते मेरे ख्यालात और भी ज़्यादा वसी और पुख्ता होते चले गए اور مجھے ہندوؤں سے نفرت اور مسلمانوں سے محبت بڑھنے لگی۔ اسی سکول میں آپ کی دوستی سید بشیر حیدر صاحب سے ہو گئی، جو چونیا میں ابھی نئے نئے آئے تھے اور ڈاکٹر سید میر حیدر صاحب کے بیٹے تھے۔ ان دوستوں کی وجہ سے آپ کے دل میں دین حق کے لیے مزید رغبت پیدا ہوئی، جو آخر آپ کی قبولیت احمدیت کا موجب بنی۔ آپ خود اس تعلق کا ذکر کرتے ہوئے بیان فرماتے ہیں، ڈاکٹر صاحب کے ایک صاحبزادے سید بشیر حیدر صاحب میرے کلاس فیلو تھے، جن سے مجھے خدا واسطے محبت تھی، اور وہ بھی مجھ سے بہت مہربانی اور محبت سے پیش آیا کرتے تھے۔ سید بشیر حیدر صاحب کا چونیا آنا، میرا کلاس فیلو بننا اور مجھ سے تعلق محبت پیدا کر لینا میرے لیے اور بھی رحمت و برکت کا موجب ہو گیا، اور ان کے آنے سے میری زندگی کا ایک بالکل نیا دور شروع ہو گیا۔ سید بشیر حیدر صاحب کے بڑے بھائی مکرم سید نذیر حیدر بھی ڈاکٹر صاحب مصوف کے ہمراہ چونیا ہی میں تھے، اور وہ بھی مجھ سے حسن سلوک سے پیش آتے۔ اس عرصہ میں آپ کی دین حق سے محبت کا انکشاف اس وقت ہو گیا جب آپ کے چھوٹے بھائی بہاری لال مہتا کی کسی مسلمان لڑکے سے کالج میں لڑائی ہو گئی۔ لڑائی میں مسلمان لڑکا مغلوب ہو گیا اور اس نے اپنے بچاؤ کے لیے اس راز کو بیان کر دیا۔ وہ میرے بھائی سے یوں مخاطب ہوا، آپ کے بڑے بھائی تو مسلمانوں سے محبت اور ہمدردی رکھتے ہیں، مگر آپ لڑائی کرتے ہیں۔ چھوٹے بھائی نے روتے روتے والدہ محترمہ کو یہ قصہ بتا دیا۔ والدہ محترمہ سنجیدہ اور عقل مند خاتون تھیں، انہوں نے بات کو ٹال دیا، لیکن بعد میں اس واقعہ کا ذکر آپ کے والد صاحب سے کر دیا۔ مندر سے بیت الذکر کی طرف۔ حضرت بھائی جی کے ان شب و روز میں آپ کا تعلق ان دوستوں سے بڑھتا گیا اور ہندوؤں سے تقریباً کٹ گیا، اور اب مندروں کی بجائے بیوت الذکر کے دروازوں پر پہنچ گئے، اور کبھی بیوت الذکر کی دیواروں پر بیٹھ کر قطار در قطار کھڑے نمازیوں کو خدا کی عبادت کرتے دیکھتے۔ جب نماز با جماعت ہوتی تو ان کو رکوع اور سجود میں جاتے ہوئے دیکھ کر آپ کے دل میں روح پرور اور دلکش اثر ہوتا۔ اسی طرح آپ کے دل میں خدا پرستوں سے محبت اور بیوت الذکر سے عقیدت پیدا ہو گئی۔ حضرت بھائی جی کے اندر یہ تبدیلی کسی مومن کی تحریک یا توجہ دلانے سے پیدا نہ ہوئی تھی، انہیں کسی نے رہنمائی نہ کی تھی، نہ کسی استاد نے اور نہ کسی طالب علم نے، جبکہ آپ کی حالت یہ تھی کہ رات کو سوتے وقت کبھی بھی خانہ کعبہ کی طرف مانگے نہ کرتے آپ مزید فرماتے ہیں، اللہ تعالیٰ نے میری خواہش بلکہ علم کے بغیر بھی میرے سینہ و دل میں ایمان کا بیج بو دیا، شگوفہ نکالا اور اس کی آبیاری فرما کر پودا بنایا، اسی طرح غیب ہی سے اس نے سارے سامان حفاظت اور ترقی کے بھی جمع فرما دیے۔ مجھ سے اگر کوئی دلیل کا طالب ہوتا تو میں نفی میں جواب دیتا اور صرف یہ بتا سکتا کہ میرے دل میں ان صداقتوں کا آفتاب اور مہتاب کے وجود کی طرح یقین ہے، ان کے سوا کوئی دلیل نہ تھی، کیونکہ میں نے اس نور کو کسی دلیل کے ذریعہ حاصل نہ کیا بلکہ خود خدا نے مجھے وہ نور دیا تھا۔ چونیا سے نقل مکانی۔ آپ کے والد صاحب پکے ماڑی میں پٹواری تھے، لائل پور ابھی آباد نہ تھا بلکہ جنگل بیابان تھا، مڈل کا امتحان قریب تھا، امتحان لاہور جا کر دینا تھا، امتحان دینے اور نتیجہ نکلنے کے معاون بعد فروری یا مارچ 1885 میں والد صاحب کنبہ کو لے کر چونیا سے جانے کے لیے آ گئے۔ اگرچہ مڈل میں فیل تھے لیکن والد صاحب نے دوبارہ امتحان دینے کی اجازت نہ دی اور ساتھ ہی چلنے کو کہا۔ آپ اپنے مسلمان دوستوں سے جدا نہ ہونا چاہتے تھے لیکن مجبوراً ساتھ چلنا پڑا۔ آپ کے دوست بھی اس جدائی کی وجہ سے بےتاب و بے قرار تھے۔ والد صاحب سارے کنبہ کو لے کر پکے ماڑی آ گئے جہاں وہ پٹواری تھے۔ پکے ماڑی میں قیام۔ پکے ماڑی میں قیام کے دوران آپ کی خط و کتابت انہی دوستوں کے ساتھ رہی، اور سب سے بڑھ کر آپ کے بہت ہی پیارے اور محسن دوست سید بشیر حیدر صاحب کے ساتھ خط و کتابت جاری رہی۔ اس بات کو مہینہ ڈیڑھ مہینہ گزرا ہوگا کہ آپ کے والد صاحب کو کسی نے خبر دی، جس پر آپ کے والد صاحب نے آپ کے چچا چوہدری جیون مل صاحب کے پاس بھیج دیا تاکہ نقشہ نویسی اور رسید یا لیول وغیرہ کا کام سیکھیں۔ یہ علاقہ آپ کی طبیعت کے لحاظ سے مناسب اور موزوں تھا، مگر اس کے بعد آپ کے والد صاحب کی تبدیلی ہو گئی اور وہ پکے ماڑی سے ڈچکوٹ اور وہاں سے 3 میل دور غالباً 62 کے حلقہ میں آ گئے۔ آپ کے والد صاحب نے دوستوں سے خط و کتابت کا سلسلہ بھی بند کر دینے کا حکم دے دیا، جس کا آپ کو بہت صدمہ ہوا، اور آپ اکثر سوچتے کہ کس راہ سے ان پابندیوں کو توڑیں۔ کبھی سکول میں تعلیم کی غرض سے داخل کرا دینے کے لیے عرض کرتے، اور جب اس کا جواب نفی میں ملتا تو آپ ملازمت کے لیے درخواست دے دیتے۔ دن اسی طرح بےچینی میں کٹ رہے تھے کہ اچانک ایک دن آپ کو سید بشیر حیدر صاحب کا خط ملا۔ والا صاحب گھر پر نہ تھے، آپ نے وہ خط چھپا لیا اور جب تنہائی ملی تو اس خط کو پڑھا۔ اس خط میں دین حق کے بارے میں چند باتیں تھیں جن کا آپ کے دل پر بہت اثر ہوا۔ آپ نے اس خط کا جواب دیا اور لکھا، میں 15 روز کے اندر آپ کی خدمت میں حاضر ہو جاؤں گا اور اس میں تخلف ہرگز نہ ہوگا، اور اگر اس عرصہ میں میں نہ پہنچوں تو آپ یقین کر لینا کہ ہریش چندر دنیا کے پردے پر موجود نہیں ہے۔ یہ تحریر دین حق سے محبت کے جوش نے آپ سے لکھوائی۔ اس وعدہ کے بعد آپ پر بڑی بیتابی اور بے قراری کا زمانہ آیا، کیونکہ سید بشیر حیدر صاحب سیالکوٹ میں رہتے تھے اور بظاہر وہاں اپنے وعدے کے مطابق پہنچنا ناممکن نظر آتا تھا۔ آپ سارا دن گھر سے باہر گزار دیتے، چونکہ یہ علاقہ زیادہ تر جنگل ہی تھا۔ آپ درختوں کے نیچے بیٹھ کر دعائیں کرتے رہتے اور سوز و گداز والی نظمیں پڑھا کرتے تھے۔ آپ کی والدہ صاحبہ کا دل نرم تھا، جب انہوں نے آپ کی یہ حالت دیکھی تو ان کے دل پر بہت اثر ہوا۔ انہوں نے آپ کے والد صاحب سے ذکر کیا کہ یہ دن رات رو رو کر کچھ پڑھتا رہتا ہے، کھاتا ہے نہ پیتا ہے، اسے جہاں کہتا ہے کیوں نہ بھیج دیں۔ دن گزرتے گئے اور آپ کی بے چینی میں اضافہ ہوتا گیا، یہاں تک 13 دن گزر گئے اور یہ آخری دن تھا کہ جس میں آپ روانہ ہو کر سیالکوٹ سید بشیر حیدر صاحب کے پاس پہنچ سکتے تھے۔ خدا تعالیٰ کی مدد۔ خدا تعالیٰ ہر چیز پر قادر ہے، وہ اپنے پیارے بندوں کے منہ سے نکلی ہوئی باتوں کو پورا کرتا ہے۔ اس روز حضرت بھائی جی سرے شام ہی چھت پر جا کر لیٹ گئے، اچانک آپ کے کان میں والا صاحب کی آواز پڑی۔ والا صاحب نے گھوڑی کو باہر چھوڑا اور خود عدہ تشریف لائے۔ آپ کی خوشی کی انتہا نہ رہی جب آپ کے والا صاحب نے آپ کی والدہ صاحبہ کو مخاطب کرتے ہوئے کہا، گھوڑی لایا ہوں تمہارے پلوٹھے کو نوکری کے واسطے بھیجنے کی غرض سے، اور بروالا بھی بلایا ہے، اس کے واسطے روٹی پکاؤ اور رات کو ہی بھیج دیں، کیونکہ گرمی کا موسم ہے، راستہ میں پانی وغیرہ بھی نہیں ملتا۔ والا صاحب نے ہدایت کی کہ 1-2 جوڑے کپڑوں کے اور مختصر سا بستر ساتھ لے لینا۔ چنانچہ آپ کی والدہ صاحبہ نے جلدی جلدی کچھ میٹھی روٹیاں پکائیں اور انڈے تیار کیے۔ آپ نے جلدی جلدی کپڑے سمیٹے اور بستر باندھ کر تیار ہو گئے۔ اپنے بہن بھائیوں کو گلے لگ لگ کر پیار کیا اور سفر کا آغاز ہوا۔ چک 62 بھاگوال سے ڈچکوٹ اور وہاں سے گوگیرہ پہنچنا تھا۔ کئی گھنٹے سفر کے بعد کچھ آرام کیا اور کچھ دیر کمر سیدھی کر لی۔ کچھ دیر آرام کے علاوہ یہ طویل اور مشکل سفر مسلسل جاری رکھا اور آخر گوگیرہ پہنچے۔ گوگیرہ پہنچ کر بروالے کو واپس کر کے اسٹیشن پہنچے تاکہ گاڑی کے ذریعے آپ سیالکوٹ سید بشیر حیدر صاحب کے پاس پہنچ سکیں، لیکن اسٹیشن پر پہنچ کر پتہ چلا کہ سیالکوٹ کی گاڑی تو نکل چکی ہے اور سویرے گاؤں آئے گی۔ رات اسٹیشن پر ہی قیام کیا۔ صبح جب گاڑی آئی تو خدا تعالیٰ نے دل میں ڈالا کہ سیالکوٹ کی بجائے چھانگا مانگا کی ٹکٹ لے لیں، یعنی چونیا کا ارادہ کر لیا۔ چھانگا مانگا پہنچ کر چونیا کے لیے یکہ پر سوار ہوئے اور چونگی خانہ پر اترے ہی تھے کہ کان میں آواز پڑی، بھائی جی خوب آئے، سید بشیر حیدر صاحب یہی ہیں۔ یہ آواز مکرم سید زین العابدین شاہ صاحب کی تھی۔ عجیب سکوت کا عالم تھا جب ان کے محبت بر دل اور ہاتھوں نے آپ کو لپیٹ لیا۔ خدا تعالیٰ نے وعدہ کے مطابق 15 روز میں ایفائے عہد کی توفیق دی۔ سید بشیر حیدر صاحب اور دوسرے بچھڑے ہوئے دوستوں سے ملے۔ چونیا میں گھر کا سامان ابھی بھی تھا، والدہ صاحبہ نے مکان کی چابی دی تھی۔ سید بشیر حیدر صاحب 2-3 روز بعد واپس سیالکوٹ چلے گئے۔ آپ نے کچھ دن وہاں قیام کیا اور پھر تلاش روزگار میں اسی جون کے مہینے میں کپورتھلا گئے۔ روزگار نہ ملنے کے باعث کپورتھلا سے امرسر، بٹالہ اور ڈیرہ بابا نانک، وہاں سے اپنے سسرال دیرم دتہ پہنچے جہاں آپ کی بیوی رہتی تھی۔ وہاں 1 مہینہ ٹھہرنے کے بعد پاپیادہ سیالکوٹ کو روانہ ہوئے اور سید بشیر حیدر صاحب کے مکان کی تلاش کی۔ وہاں ٹباک کے زیاں کی جامع مسجد کے بالمقابل ایک موروثی بالا خانے میں وہ قیام پذیر تھے، آپ بھی وہاں ٹھہر گئے۔ شاہ صاحب سکول جاتے اور آپ اکیلے مردانہ میں رہتے۔ وہاں سید بشیر حیدر صاحب کی کچھ کتابیں بھی پڑھی تھیں۔ ان کو الٹ پلٹ کر دیکھا تو ایک کتاب بہت پسند آئی۔ یہ حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی کتاب نشان آسمانی تھی۔ جب یہ ختم ہوئی تو انوار الاسلام مل گئی، جس میں عبداللہ آتھم والی پیشگوئی کا ذکر تھا۔ آپ نے دونوں کو بڑے شوق اور توجہ سے پڑھا۔ ان کتب کے پڑھنے سے آپ کے وجود میں روحانی تبدیلی واقع ہوئی۔ اس کا ذکر کرتے ہوئے آپ بیان فرماتے ہیں، سیدنا حضرت مسیح موعود علیہ الصلوۃ والسلام کا کلام پڑھنے کے بعد میرے دل میں ایک نیا نور معرفت اور عرفان پیدا ہو گیا۔ अभी तक मुझे नमाज ना आती थी, मगर मैंने अब सबकन सबकन दो तीन रोज़ में नमाज याद कर ली और नमाज पढ़ना भी शुरू कर दी। इजहार दीन हक के लिए कादियान का सफ़र। हज़रत भाई जी तहरीर फरमाते हैं, चंद ही रोज़ बाद मैंने सैयद बशीर हैदर साहब से कहा कि अब मैं अपने ख्यालात को छुपा नहीं सकता और चाहता हूँ कि इजहार दीन हक का कर दूँ। यह सुनकर सैयद साहब बहुत खुश हुए और फौरन जाकर हज़रत सैयद हामद शाह साहब के पास माजरा अर्ज़ कर दिया। उन्होंने वक्त देकर मुझे बुलवाया। उन्होंने कहा कि बेहतर है कि तुम कादियान चले जाओ। मैंने अर्ज़ किया कि बहुत अच्छा, मैं कादियान ही जाता हूँ। शाह साहब ने मेरे वास्ते एक ख़त लिखना शुरू किया। इस वक्त के ख्याल के मुताबिक कादियान का नक्शा जो मैंने दिल में तजवीज़ किया, बैत अक्सा को बयान ही इसके मुताबिक पाया। शाह साहब ने ख़त लिखकर मुझे दिया और दुआ करके मुझे रुख्सत फरमाया और मैं इसी शाम की गाड़ी से तन के तीनों कपड़े लेकर कादियान रवाना हो गया। वो दिन जुम्मा का था। मैं दारुल अमान पहुँचा। मेरी शक्लो शबाहत चूँकि अभी हिंदुआना थी, लिहाजा बाजार के लोग जब मैं इनसे मिर्ज़ा साहब के मकान का पता दरियाफ़्त करता, ताज्जुब करते और मुझे पकड़ कर बिठा लेते और गर्ज़ो गायत और मकसद दरियाफ़्त करते। सारे हिंदू बाजार में चर्चा हो गया और जा बजा बातें होने लगी। लोगों ने मुझे रोकने में पूरा ज़ोर सरफ किया। हज़रत मौलाना अब्दुल करीम साहब से सियालकोटी से मुलाकात। हज़रत मौलाना अब्दुल करीम साहब से मुलाकात का जिक्र करते हुए आप फरमाते हैं, बैत मुबारक कूचा बंदी के नीचे पहुंचकर ऊपर जाने वाली सीढ़ियों के नीचे एक चारपाई पर दो शख्स बैठे थे। एक कुरान शरीफ पढ़ रहे थे और दूसरे पढ़ा रहे थे। मुझे सैयद मीर हामद शाह साहब ने जो ख़त दिया था वो मौलाना अब्दुल करीम साहब के नाम था, मगर मुझे उनका हुलिया वगैरह कोई ना बताया गया। मैंने चारपाई के बराबर पहुँच कर अस्सलामु अलैकुम कहा। मेरी आवाज़ पर पढ़ाने वाले बुज़ुर्ग ने तवज्जो की तो मैंने वो ख़त निकाल कर इनके हवाले कर दिया, बगैर इस इल्म के कि वो साहब कौन हैं। उन्होंने मुझे सर से पांव तक देखा और बैठ जाने का इशारा किया तो कुरान मजीद पढ़ाने वाले बुज़ुर्ग हज़रत मौलवी अब्दुल करीम साहब थे और पढ़ने वाले मेरे मोहसन भाई अब्दुल रहीम साहब नोम भाई। ख़त पढ़कर फरमाया, मेरा ही नाम अब्दुल करीम है। इतने में निदा कहने वाले ने निदा कही और हम सब ऊपर बैत मुबारक में चले गए। मैं वज़ू करके बैत मुबारक के दरमियानी कमरा के दरवाज़ा पर पहुँचा तो दरमियानी हिस्सा में 8 या 10 आदमियों का मजमा था और इन्हीं में हज़रत मसीह मऊद अलैहिस्सलाम भी तशरीफ़ फरमा थे, मगर मैंने हुजूर को ना पहचाना क्योंकि मजलस में कोई इम्तियाज़ न था, बल्कि सब के सब बराबर फर्श बैत पर एक हल्का की सूरत में जमा थे। कबूलियत अहमदियत की सआदत। हज़रत भाई जी फरमाते हैं, हज़रत मौलवी अब्दुल करीम साहब ने इशारा से मुझे आगे बुलाया और सैयदना हज़रत मसीह मऊद अलैहिस्सलाम की तरफ इशारा करके मुझे सलाम करने को कहा। तब मैंने जाना, पहचाना और अदब से सलाम किया, जिसका सैयदना हज़रत अक़दस मसीह पाक अलैहिस्सलाम ने जवाब देकर सर उठाया और नीम व चशम मुबारक से मुझ पर नज़र डाली। मेरे वज़ू करके पहुँचने से कबल ही हज़रत मौलवी अब्दुल करीम साहब हजूर अलैहिस्सलाम से मेरा जिक्र कर चुके थे। हज़रत मौलवी नूरुद्दीन साहब भी मजलिस में मौजूद थे। सैयदना हज़रत अक़दस अलैहिस्सलाम ने फरमाया, मौलवी साहब, ये लड़का तो अभी बच्चा मालूम होता है और नाबालग नज़र आता है, ऐसा ना हो कि हिंदू कोई फितना खड़ा कर दें। ये लोग हमेशा मौका की ताक में रहते हैं। इस पर मौलवी अब्दुल करीम साहब ने हुजूर की खिदमत में अर्ज़ किया कि हुजूर, लड़का होशियार है और सोच समझ कर यहाँ आया है, और हज़रत मौलाना मौलवी नूरुद्दीन साहब ने भी मौलवी साहब की तायीद में ऐसी ही कोई बात फरमाई। इधर मैं खुद अर्ज़ करने को खड़ा हो गया, हुजूर, मैं तो मुद्दत हुई दिल से मोमन हूँ, नमाज मुझे आती है और मैं पढ़ता हूँ। हुजूर की किताब अनवारुल इस्लाम और निशान आसमानी मैंने अच्छी तरह समझ कर पढ़ी हैं। मुझे दीन हक का शौक है, मैं जवान हूँ और नाबालग नहीं हूँ। इस पर अल्लाह ताला ने मेरे आका इनामदार को इंशराह बख्शा और हुजूर पुरनूर ने मुझे कबूल फरमा कर कलमा पढ़ाया और दाखिल दीन हक किया। अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह। रब्बे तवफ़ानी मुस्लिमन व अल्हिकनी बिस्सालिहीन। हज़रत भाई जी की आजमाइश और इब्तला का दौर। हज़रत भाई जी की बैत के बाद मुखालफत शुरू हो गई। खुदा ताला ने एक ख्वाब के ज़रिए आपको इसकी खबर दी। आप इस ख्वाब का जिक्र करते हुए बयान फरमाते हैं, मैं मतब में सोया हुआ था। मौलवी जलालुद्दीन साहब, जो एक नहायत ही नेक दिल, पाक नफ्स और इबादत गुजार इंसान थे, मेरे करीब ही इनकी चारपाई थी। वो चारपाई पर ही तहज्जुद अदा कर रहे थे। इसी रात इसी वक्त मैंने एक मंज़र रोया देखी, जिसके असर से मैं तड़प कर उठ कर बैठ गया और मेरी इस घबराहट का ऐसा असर हुआ कि मौलवी साहब मरहूम ने मुझसे फरमाया, क्यों मियां अब्दुर रहमान, क्या बात है। मगर मैंने असल बात बताए बगैर ही अर्ज़ किया, खैर है। ख्वाब में मुझे दिखाया गया कि एक बारीक लंबा सांप मेरी तरफ आ रहा है, और जब वो मेरे करीब आया तो हज़रत मौलवी नूरुद्दीन साहब ने एक लाठी इसको मारी, मगर वो लाठी के नीचे से बिल्कुल सफाई के साथ ज़िंदा निकल कर सीधा मेरी तरफ बढ़ा और मेरे जिस्म के गिर्द लिपट गया। इस नज़ारा और सांप के मेरे जिस्म के गिर्द लिपट जाने की वजह से मुझ पर ऐसी घबराहट और परेशानी वारद हुई कि मैं नींद से ऐसा चौंक कर उठा कि मौलवी साहब मसूफ़ ने भी मेरी बेदारी को गैर मामूली घबराहट ज़दा महसूस किया। यह मंज़र ख़्वाब इस तरफ इशारा था कि अब आपकी मुखालफत का दौर शुरू हो चुका है और आपको दीन हक से बरगश्ता करने के लिए कोई स्कीम चलाई जाएगी। आपके वालिद गुरान दत्ता मलकी कादियान आमद। एक दिन आपके वालिद साहब आपको ढूंढते ढूंढते अचानक कादियान पहुंच गए। आप भी इस वक्त बाज़ार की तरफ जा रहे थे, इसीलिए रास्ता में ही मुलाकात हो गई। आप बहुत घबराए, लेकिन वालिद साहब ने बड़े प्यार से हाल अहवाल दरियाफ्त किए और साथ चलने को कहा। आप साथ चलने को तैयार ना हुए तो वालिद साहब ने इसरार किया और बताया कि तुम्हारी वालदा तुम्हारी याद में रोती रहती है और बहन भाई बेताब हैं और मिलने को तरसते हैं। मजीद जो वाक़या हुआ इसका खुलासा आप ही की ज़ुबान में दर्ज किया जाता है। आप बयान फरमाते हैं, मैं इनको हज़रत अकदस अलैहिस्सलाम के पास ले गया। हजूर ने इनकी बातें सुनी और मुझसे मेरी मर्ज़ी पूछी तो मैंने अर्ज़ किया कि बेशक वालदैन और बहन भाइयों की मोहब्बत मेरे दिल में बेहद है, मगर मैं अभी जाना नहीं चाहता क्योंकि मैंने दीन हक के मुतल्लिक कुछ नहीं सीखा। इस पर हजूर ने इनको फरमाया कि हम अभी अब्दुर्रहमान को आपके साथ नहीं भेज सकते, लेकिन वालिद साहब ने एक तहरीरी हलफनामा लिखकर दिया कि वालिदा और बहन भाइयों से मिलवा कर 2 हफ्तों में वापस छोड़ जाऊँगा। इस पर हजरत अकदस ने फरमाया कि अपने वालिद साहब के साथ चले जाओ। मैंने हजूर के हुक्म पर सर झुकाया और वालिद साहब के साथ जाने के लिए तैयार हो गया। हजरत मौलाना मौलवी नूरुद्दीन साहब घर में थे, इनको भी इत्तला हो गई। बाज़ दोस्तों ने घबराहट का इजहार किया और बाज़ मगमूम भी हुए, मगर फ़ैसला चूँकि सैदना हज़रत मसीह मऊद अलैहिस्सलाम का था इसलिए किसी को मजाल सुखन न हुई और सब ने मेरे साथ मिलकर सर तस्लीम खम किया, हमारा है तो आ जाएगा। हज़रत अकदस अलैहिस्सलाम ने जिस रोज़ वालिद साहब के साथ आपके जाने का फ़ैसला इरशाद फरमाया तो जहर की नमाज के लिए हज़रत अकदस तशरीफ़ लाए। इस वक्त हज़रत हकीमुल उम्मत मौलाना मौलवी नूरुद्दीन साहब और हज़रत मौलाना अब्दुल करीम साहब भी हाज़र थे। नमाज अदा हो चुकी और हजूर बैतु ज़िक्र में ही तशरीफ़ फरमा हुए। हज़रत भाई जी फरमाते हैं, खामोशी का आलम था और चारों तरफ एक सन्नाटा छाया हुआ था। किसी कदर गैर मामूली तौर पर हजूर पुरनूर भी खामोश बैठे रहे। हज़रत मौलाना मौलवी नूरुद्दीन साहब अपनी आदत के मुताबिक सर झुकाए एक कोना में बैठे थे। आपकी आदत मुबारक थी कि हजूर की मौजूदगी में बहुत कम कलाम करते और हतुल वसा कलाम में इब्तदा न फरमाते, मगर आज गैर मामूली तौर पर इस मोहरे खामोशी और सुकूत को आप ही ने अपने अल्फाज से तोड़ा, जिनमें अदब एहतराम और दरबार नबूवत की शान को ख़ास तौर पर मलहूज रखा गया था। फरमाया, हजूर ने भाई अब्दुर्रहमान को इनके वालिद के साथ जाने का हुक्म फरमाया है। जिस इलाका में वो जाएंगे सिखों और गैर मुस्लिमों में वो घिरा हुआ है और बहुत दूर है। हजूर अगर पसंद फरमाएँ तो भाई अब्दुर्रहीम साहब को भी इनके साथ भेज दिया जाए ताकि इनकी खबर व खैरियत और हाल व अहवाल तक पहुँचता रहे। हज़रत मौलवी साहब अभी कुछ अर्ज़ करना ही चाहते थे कि हजूर पुरनूर ने मौलवी साहब को मुखातब फरमाया, और इस वक्त हजूर का चेहरा मुबारक सुरख था, आवाज़ में एक जलाल शौकत और रोब था। नहीं मौलवी साहब, हमें नाम के मोमनों की ज़रूरत नहीं है, हमारा है तो आ जाएगा, वरना कूड़ा किरकट जमा करने से क्या हासिल। वालिद साहब के साथ वापसी। हज़रत भाई अब्दुर्रहमान साहब कादियानी अपने वालिद साहब के साथ वापस जाने का जिक्र करते हुए लिखते हैं, मैंने जल्दी जल्दी अपने चंद पार चाहत और कुरान करीम और हज़रत अकदस मसीह मऊद अलैहिस्सलाम की 2-3 कुतब जो मेरे पास थी बांध लीं और बुज़ुर्गों दोस्तों मुहसनों भाइयों और रफ़ीकों से अलविदाई सलाम करने लगा। आखिर मैं रवानगी के वक़्त अपने मोहसन हज़रत मौलाना नूरुद्दीन साहब के दर दौलत पर भी आया, आवाज़ दी, सलाम किया, नाम पूछा गया, इजाज़त मिली तो अंदर पहुँचा। हजूर ने लेटे लेटे ही मुझे गले से लगा लिया और फड़फड़ाते होंठों से भराई आवाज़ के साथ मेरे लिए दुआए सफ़र फरमाई और मुझे दिलासा देकर नसीहत की और अल्लाह हाफिज़ कहा। हज़रत भाई जी के बयान के मुताबिक खाकरोबा के पंडोरा तक, जहाँ उस ज़माना में मिर्ज़ा निज़ामुद्दीन का आमों का बाग था, बहुत से दोस्त और हम उम्र इन्हें रुख्सत करने को गए, जहाँ एक यक्का खड़ा था। इस पर इन्हें वाला साहब ने सवार कराया और ख़ुद भी सवार हो गए। कादियान से जुदाई का तासुर। حضرت بھائی جی قادیان سے المناک جدائی کے تاثرات کو یوں بیان فرماتے ہیں، اپنے آقا، اپنے ہادی و رہنما، اپنے پیشوا و مقتدا کے حکم کی تعمیل میں اپنے والد صاحب کے ساتھ قادیان کی مقدس بستی سے رخصت ہو رہا تھا۔ میرا دل غمگین اور اداس ہے، آنکھیں آنسو نہیں خون ٹپکا رہی ہیں، اور سچ مچ میں یہ سمجھ رہا ہوں کہ گھر تو نہیں، ماں اور بھائی بہنوں کی طرف نہیں، بلکہ موت کے منہ میں دھکیلا جا رہا ہوں۔ میرے قدم لڑکھڑاتے ہیں اور بجائے آگے اٹھنے کو پیچھے کو پڑتے ہیں۔ میرے دوست، میرے پیارے مجھے الوداع کہنے کو میرے ساتھ آ رہے ہیں، اور جہاں مجھے استقلال و استقامت کی تلقین فرماتے ہیں، میرے والد صاحب سے بھی سفارش کرتے ہیں کہ ان کو جلدی بھیج دینا، تکالیف نہ دینا، اور سوائے زبانی ہمدردی کے اور وہ بیچارے کر بھی کیا سکتے تھے۔ واپسی کے سفر کا آغاز تو ہو چکا تھا، مگر اس موقع پر جو قادیان کی مقدس بستی کے ساتھ حضرت بھائی جی کے جو عاشقانہ جذبات تھے، اس بارے میں آپ کا بیان ہے۔ میں وہ چیز دنیا کو دکھانے سے قاصر ہوں جس نے مجھے مہر مادری اور شفقت پدری اور حب برادری تک بھلا دی۔ میری جانسار ہمشیرہ عزیزہ مٹھرا، میری حسین خاندانی ہم عمر بیوی، اور میرے رفیق دوست، معزز اور مہربان بزرگان خاندان، جن کو اپنے خاندانی شرف اور شاندار روایات پر ہمیشہ فخر رہا ہے، مجھ سے چھڑا دیے۔ میرا خاندان، میرا وطن عزیز اور میرا پیدائشی مذہب تک مجھ کو بھلا دیا، جس کی آواز دنیا میں آتے ہی میرے کان میں ڈالی گئی اور جس کی تلقین متواتر 15 سال تک مجھے خاص توجہ سے کی جاتی رہی۔ واپسی اور بیوی کی رخصتی۔ حضرت بھائی جی نے اپنی واپسی اور پھر بعد کے حالات کا ذکر اپنی خود نویس تحریرات میں بڑی تفصیل سے بیان فرمایا ہے۔ ان کا خلاصہ آپ ہی کی زبان میں تحریر کیا جاتا ہے۔ آپ بیان فرماتے ہیں، والد صاحب نے یکابان کو تیاری کا حکم دیا اور رات کے اندھیرے میں ہی واپسی کا سفر شروع ہوا۔ ڈیرا بابا نانک سے ہوتے ہوئے دریائے راوی عبور کیا اور دیرم دتا گاؤں پہنچے۔ یہاں میرے سسرال کا گھر تھا۔ میری بیوی کی ابھی رخصتی نہیں ہوئی تھی اور میرے والد صاحب اس لیے یہاں آئے تھے۔ دن یہیں گزرا۔ سسرال نے جلدی جلدی رخصتانے کی تیاری کی اور ہندوانہ رسم و رواج کے مطابق رخصت کیا، اور بہت سی عورتیں اور مرد گاؤں سے تھوڑی دور باہر ہمیں الوداع کہنے آئے۔ سفر لمبا اور پرمشقت تھا، زنانہ ساتھ کی وجہ سے رفتار بھی محدود تھی۔ سفر کو متواتر جاری رکھا گیا۔ آخر کار ڈچکوٹ سے ہوتے ہوئے اپنے گاؤں بھاگوالا پہنچے۔ چونکہ گاؤں میں ہمارے آنے کی اطلاع پہنچ چکی تھی، اس لیے بہت سے مرد اور خواتین ہمیں دیکھنے کے لیے جمع تھے۔ بہت سے لوگ گھر میں بھی ملنے آتے رہے اور یہ سلسلہ دن بھر جاری رہا۔ مصائب کا دور۔ یہی وہ سرزمین ہے جہاں سے میرے رنج و علم اور دکھ درد کے دروازے کھولے گئے۔ میرے لیے مصائب کا دور شروع ہو گیا۔ میں مشکلات میں ایسا محصور ہوا کہ بارہا ان سے نجات کی راہ نہ دیکھ کر جان پر کھیل جانے کو بھی جی کیا کرتا۔ میری مادر مہربان اور شفیق باپ میری زندگی کو اپنے لیے لانا سمجھ کر میری موت کی تمنا کیا کرتے تھے۔ میرے بہن بھائی جو کبھی میرے پسینہ کی جگہ اپنا خون گرانے میں لذت محسوس کرتے تھے، وہ میرے خون کے پیاسے ہو رہے تھے۔ اور یہ سلسلہ نہ صرف زبانی سختی اور تان و تشنی تک ہی محدود تھا، بلکہ اس سے گزر کر ہاتھوں لاتوں تک اور پھر کھلتے کھلتے چھڑیوں اور لاٹھیوں کے وار تک پہنچ گیا۔ چھریوں کلہاڑیوں سے حملے کیے گئے اور کئی کئی نے مل کر مجھے گرایا اور چھاتی پر بیٹھ کر جان تک لینے کی کوشش کی۔ اور اس طرح 8-9 ماہ کا طویل زمانہ میرے لیے نہایت درجہ رنج و علم اور درد و ستم کا زمانہ تھا۔ احباب قادیان کی تشویش۔ حضرت بھائی جی کے والد صاحب نے آپ کو 2 ہفتوں میں واپس چھوڑ جانے کا وعدہ کیا تھا، لیکن آپ کے قادیان واپس نہ لوٹنے سے احباب کی تشویش، بے قراری اور بے چینی بڑھتی گئی۔ حضرت بھائی جی بیان فرماتے ہیں، ان کی ہمدردی اور دعاؤں کے علاوہ ایک پاک نفس انسان مولوی خدا بخش جلندری صاحب کو دریافت حال کی غرض سے پیچھے بھیجا گیا۔ وہ کریا کریا پھرتے، طویل اور سخت سفروں کی تکلیف برداشت کرتے ہوئے ایک لمبے عرصہ بعد مجھ تک پہنچ پائے۔ یہ جاننے کے لیے کہ عبد الرحمن زندہ ہے، مومن ہے، انہوں نے اپنی آنکھوں سے عبد الرحمن کو زندہ دیکھا اور دین حق کی تصدیق کروائی۔ مولوی خدا بخش صاحب کے ساتھ یہ تعارف اور خیر و عافیت نہایت رازدارانہ اور اشارات کے ساتھ ہوا۔ وہ مطمئن ہو کر جلدی جلدی آگے نکل گئے۔ ٹھہرنا انہوں نے بھی مناسب نہ سمجھا، نہ میں نے انہیں روکا۔ مولوی صاحب چند میل دور، ہیڈ کوارٹر سے دور، ایک عوان قوم کی بستی میں رات گزار کر اللہ صبح اٹھے اور اس جگہ پہنچے تھے۔ والد صاحب کو مولوی صاحب کے بارے میں پتہ چل گیا۔ والد صاحب نے مولوی صاحب کی تلاش میں آدمی دوڑائے مگر وہ ہاتھ نہ آئے۔ والد صاحب کا تبادلہ اور نیا ماحول۔ آپ بیان فرماتے ہیں، اچانک والا صاحب کو تبادلہ کے احکام پہنچے اور دوسرے حلقہ میں پہنچ کر چارج لینے کا حکم ہوا۔ 3 دن رات کا سفر جو بڑی مشکلات سے کٹا، طے کر کے نئے حلقہ کے ہیڈ کوارٹر پہنچے جو موضع لدھن میں تھا۔ اس حلقہ میں کلیتاً مسلمان زمیندار رہتے تھے، مگر افسوس کہ ان کے اعمال مومنانہ نہ تھے۔ جتنا عرصہ میں وہاں رہا، میں نے ان لوگوں میں کوئی علامت اسلام کی نہ دیکھی، اور نہ اتنے عرصہ میں کبھی ندا کی آواز میرے کانوں پر پڑی۔ قادیان دارالامان کو واپسی۔ لمبی تکالیف اور مصائب کے بعد خدا تعالیٰ نے آپ کی قادیان واپسی کا راہ نکال لی۔ آپ خود اس کی تفصیل بیان فرماتے ہیں، والدین کی تدبیریں کچھ چاہتی تھیں، مگر خدا کی تدبیر کچھ اور ہی کرنے والی تھی۔ یعنی کسی ضرورت کے متحد گھر میں کسی بڑی بوڑھی اپنی کسی رشتہ دار کی ضرورت پیش آئی۔ گھر میں اور لوگ بھی موجود تھے، مگر مجھے بھیج کر پھوپھی یا دادی کو منگوانے کی تجویز ہوئی۔ میرے عمزاد بھائی نے میرے جانے کی مخالفت کی، لیکن خدا تعالیٰ نے والدین کے دل کو نہ پھرنے دیا اور انہوں نے میرے ہی جانے کا فیصلہ کر کے مجھے روانگی کا حکم دے دیا۔ لیکن میں نے بجائے ادھر جانے کے قادیان کا قصد کیا، اور کم و بیش 9 ماہ بعد دوبارہ قادیان جا پہنچا۔ اظہار افسوس۔ قادیان واپس پہنچ جانے پر آپ کو خوشی تو بے حد ہوئی، مگر بغیر بتائے قادیان چلے آنے پر آپ کو بہت افسوس بھی ہوا، جس کا اظہار آپ نے فرمایا۔ اس کا خلاصہ درجہ ذیل ہے۔ آپ بیان فرماتے ہیں، مجھے والدین نے ایک اہم کام بھیجا، لیکن مجھے افسوس ہے کہ میں ان کے کام نہ آ سکا اور ان کو سخت تکلیف پہنچائی۔ میں سخت شرمندہ ہوں اور اپنے پیدا کرنے والے سے بھی نادم ہوں، مگر میرا خدا خوب جانتا ہے کہ میں ایسا کرنے میں معذور تھا، بلکہ حق بجانب تھا۔ میں اگر دنیاوی تمہ اور مال و زر کی لالچ میں ایسا کرتا تو واقعی مستوجب صد لعنت تھا، لیکن جو کچھ مجھ سے سرزد ہوا اس میں میری کوئی کوشش نہ تھی، بلکہ اس کے لیے سارے ہی سامان خود خدا نے غیب سے مہیا کیے۔ اور جس نیک عرض سے میں نے یہ کام کیا، اس کے مقابلہ میں اگر 1000 والدین اس کام سے روکنے والے قربان بھی کر دیے جاتے تو بھی مجھ پر الزام نہ تھا، کیونکہ خدا کے اس دین کے مقابلہ میں ان جسمانی والدین کی ہستی ہی کیا ہے جو خدا اور اس کے دین سے اولاد کو دور رکھیں۔ جب آپ واپس قادیان آ کر رہنے لگے تو آپ کے رشتہ داروں نے پھر کوشش کی کہ آپ کو کسی طرح دوبارہ واپس لے جایا جائے۔ ایک دفعہ آپ کے چچا 3-4 آدمیوں کو ساتھ لے کر آپ کو زبردستی اٹھا کر لے جانے کے لیے آ گئے، اور آپ نے بھاگ کر ان سے جان بچائی۔ پھر ایک اور شخص کے ذریعہ آپ کو سمجھا بجھا کر ساتھ لے جانے کی کوشش کی گئی، لیکن وہ بھی ناکام ہوئی۔ اور آخر عدالت کے ذریعہ بھی کوشش کی گئی، لیکن اس سے بھی محض اللہ تعالیٰ نے اپنے فضل سے آپ کو بچا لیا۔ شدید علالت اور معجزانہ شفا۔ انہی ایام میں ایک دفعہ آپ شدید بیمار ہو گئے۔ بیماری اتنی شدید تھی کہ دیکھنے والے آپ کی زندگی سے ہی مایوس ہو گئے، لیکن خدا تعالیٰ نے معجزانہ طور پر آپ کو شفا عطا فرمائی۔ اس کا ذکر کرتے ہوئے آپ بیان فرماتے ہیں، اسی زمانے کا ذکر ہے کہ میں بیمار ہو گیا، اور بیماری بڑھتے بڑھتے تپے دک بن گئی اور ایسی شدید ہوئی کہ حالت بہت تشویشناک ہو گئی، اور بچنے کی کوئی امید باقی نہ رہی، یہاں تک کہ حضرت مولانا حکیم مولوی نور الدین صاحب رضی اللہ تعالیٰ عنہ جیسے باکمال اور نا مایوس ہونے والے طبیب بھی گھبرا گئے۔ میرا یہ حال تھا کہ میرا مکان الگ کر دیا گیا، میرے کھانے پینے کے برتن جدا کر دیے گئے، اور میری عیادت کو آنے والوں کو میرے پاس زیادہ ٹھہرنے اور باتیں کرنے سے روک دیا گیا۔ میں نے ایک دوست کے ذریعہ حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کو اپنی حالت کے بارے میں اطلاع دی اور دعا کی درخواست بھی کی۔ حضور علیہ السلام نے سنا تو فرمایا، ہمیں پہلے اطلاع کیوں نہیں دی گئی، اور ساتھ ہی دوائی بنا کر تسلی دی اور فرمایا کہ آپ فوراً اس دوائی کو شروع کر دیں اور حالت کی اطلاع جلد جلد دیتے رہیں، ہم دعا بھی کریں گے۔ حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کی دوائی ہدایت کے مطابق کھانا شروع کی، اور شاید ایک ہفتہ ہی گزرا تھا کہ میری طبیعت ٹھیک ہو گئی اور صحت ترقی کرنے لگی۔ والدہ صاحبہ کی قادیان آمد۔ چونکہ اس سے پہلے گھر والوں کو میں خط کے ذریعہ خیریت دیتا رہتا تھا، لیکن اس بیماری کے دوران خط و کتابت کا سلسلہ بند ہو گیا، اور کئی ماہ تک خط نہ پہنچنے کی وجہ سے والدہ صاحبہ کو گھبراہٹ ہوئی۔ پھر میرے ایک خط کے ذریعہ میری بیماری کا حال معلوم ہونے پر والدہ پریشانی کے عالم میں تنہا تن قادیان پہنچ گئیں۔ میرے پاس ہفتہ عشرہ قیام کیا اور خاص احتیاط، محنت اور توجہ سے میرا علاج کروایا، اور خوراک بھی اپنے ہاتھوں سے تیار کر کے مجھے کھلاتی رہیں۔ اسی طرح ان کی وجہ سے میری طبیعت جلد جلد سنبھلنے لگی۔ والدہ صاحبہ کا اجازت لے کر گھر لے جانا۔ یہاں رہنے کی وجہ سے والدہ صاحبہ کا خاندان حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی بیگمات اور دوسری احمدی خواتین سے اچھے تعلقات ہو گئے، اور اس طرح غلط فہمیاں اطمینان میں بدل گئیں۔ میری صحت چونکہ بہتر ہو گئی تھی، اس لیے والدہ صاحبہ نے مجھے چند روز کے لیے ساتھ لے جانے کی خواہش کا اظہار کیا۔ اب چونکہ وہ بدل چکی تھیں اور حالات بھی وہ نہیں رہے تھے، اس لیے میں بھی ساتھ جانے پر آمادہ ہو گیا۔ حضرت صاحب نے نہ صرف ساتھ جانے کی اجازت مرحمت فرمائی بلکہ واپسی کے اخراجات سفر بھی عطا فرمائے۔ ایک شخص کو بھی ساتھ بھیجا جو ہمیں لائل پور تک چھوڑ گیا۔ میں اپنے والدین اور بھائی بہنوں کے ساتھ چک نمبر 79 فیصل آباد میں ڈیڑھ ماہ تک رہا۔ والدہ صاحبہ نے مجھے نہایت شفقت اور محبت سے رکھا اور بڑے اہتمام سے میری ضروریات کا خیال رکھا۔ نماز بھی میں گھر میں ہی پڑھتا تھا، جس کا انتظام آپ خود خوشی سے فرما دیتیں۔ میرے بھائی بہنوں نے مجھ سے نہایت عزت و محبت کا سلوک کیا۔ والد صاحب ان دنوں ریاست جموں میں ملازم تھے، ان کو اطلاع ملی تو انہوں نے بھی خوشنودی کا اظہار کیا۔ قریباً ڈیڑھ ماہ والدہ محترمہ کی خدمت میں رہ کر آخر ان سے اجازت لی اور قادیان واپس آ گیا۔ اب چونکہ والدین سے تعلقات اچھے ہو گئے تھے، اس لیے میں بھی ان کی خدمت میں حاضر ہوتا رہتا تھا، اور والدین اور بہن بھائی بھی اکثر ملنے آتے رہتے اور بعض اوقات مہینوں میرے پاس ٹھہرے رہتے۔ مقدس آقا کی خدمت میں حضرت بھائی عبد الرحمٰن صاحب قادیانی کی یہ قبول حق کی داستان اس فطرت صحیحہ کی عکاسی کرتی ہے کہ جو سعید فطرت وجودوں کے مقدر ہوتی ہے۔ آپ پر جو ابتلاء، آزمائشیں اور مصائب آئے، ان سے نبرد آزما وہی ہو سکتے ہیں جو انوار الہیہ سے روشنی پاتے ہیں۔ حضرت بھائی جی کی فطرت سعیدہ آسمانی روشنی سے منور ہوئی اور آپ دین حق کی خدمت کے لیے ایک عظیم خادم بنے۔ حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کے ساتھ آپ کا تعلق نبض اور دل کی حرکت کے مشابہ تھا۔ آپ میں حضرت اقدس علیہ السلام کی اطاعت اور جان نثاری کا جذبہ بے مثال تھا، ایک عاشقانہ انداز تھا، اور اپنے نام کے ساتھ قادیانی والا حصہ بھی اسی عشق کو ظاہر کرتا ہے۔ حضرت مسیح موعود علیہ الصلوۃ والسلام سے عشق کا ایک واقعہ۔ حضرت بھائی جی بیان فرماتے ہیں، مقدمہ کرم دین کے نام سے ایک مقدمہ جماعت میں معلوم و مشہور ہے جو حضرت مسیح موعود علیہ الصلوۃ والسلام پر ہوا۔ اس کے لیے حضرت اقدس نے منشی کرم دین صاحب کو طلب فرمایا۔ دوبارہ، اس کے لیے حضرت اقدس نے منشی کرم دین صاحب کو طلب فرمایا، مگر کسی نے بتایا کہ وہ گجراوالا گئے ہوئے ہیں۔ فرمایا، ہمیں تو ان کی ضرورت ہے، کل کی پیشی میں ان کی شہادت کرانے کا خیال ہے، مگر دوستوں نے پھر وہی عرض کیا جو پہلے کہہ چکے تھے۔ رات کا وقت تھا اور راستہ خطرناک، اگر کوئی فوراً روانہ ہوتا تو کل دوپہر تک ان کو لے کر گرداسپور پہنچ سکتا تھا۔ حضور نے ضرورت کا اظہار فرمایا تو مجھ سے رہا نہ گیا، میں نے جرأت کی اور کھڑے ہو کر عرض کیا، حضور میں انہیں کل دوپہر تک گرداسپور لے آؤں گا۔ حضور میرا بیان سن کر بہت خوش ہوئے اور فرمایا، رات کا وقت ہے، اکیلے جانا مناسب نہیں، میاں فتح محمد، آپ میاں عبد الرحمٰن کے ساتھ چلے جاؤ، امرتسر سے آپ لوٹ آئیں، میاں عبد الرحمٰن آگے اکیلے ہی چلے جائیں گے۔ حضور نے روپے بھی عنایت فرمائے اور دعا کے ساتھ رخصت فرمایا۔ یوں ہم روانہ ہوئے اور دوڑتے بھاگتے ہوئے پہلے بٹالہ پہنچے اور پھر یکہ پر امرتسر اسٹیشن۔ یہاں سے میاں فتح صاحب کو واپس بھیج کر میں ٹرین کے ذریعہ لاہور سے ہوتا ہوا گجراوالا پہنچا۔ گاڑی سے اتر کر دوڑا اور ڈھونڈتا ہوا منشی کرم دین صاحب کے پاس پہنچا۔ ان کو ماجرا معلوم ہوا تو فوراً تیار ہو کر میرے ساتھ چل پڑے۔ ہم دوڑتے ہوئے گجراوالا اسٹیشن پر پہنچے اور گاڑی پر سوار ہو کر وقت پر گرداسپور پہنچ گئے، اور حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کے حضور سرخروئی نصیب ہوئی۔ حضور خوش ہوئے اور جزاک اللہ فرماتے ہوئے دعائیں دیتے رہے۔ پیارے بچوں، یہاں یہ بات نہایت ایمان افروز اور روح پرور ہے کہ اللہ تعالیٰ اپنے بندوں کے کام کس طرح خارق عادت طریق پر انجام دینے کے سامان پیدا کر دیا کرتا ہے۔ حضرت بھائی جی تحریر فرماتے ہیں، حضور پر نور کو غلام بھی خدا نے ایسے اطاعت گزار اور فدائی عطا فرمائے ہوئے تھے جو راتوں کو بھی دن سمجھتے تھے اور ہر دم تیار۔ ایسے موقعوں پر جب خدا تعالیٰ کی تائید اور خارق عادت نصرت کے سامان ہو جایا کرتے تو حضور اکثر بطور شکر گزاری یہ فرمایا کرتے تھے، خدا کا کتنا فضل ہے، ہمیں ہر قسم کے آدمی عطا کر رکھے ہیں۔ حضرت اقدس کے ارشاد کی تعمیل۔ हुजूर की खिदमत में थोड़ा ही अरसा गुजरा था कि फिर हुजूर से जुदा होना पड़ा। वाक़या कुछ यूं हुआ कि मोहतरम मिर्ज़ा हसन बेग साहब, जो रिश्ता में हजरत अकदस के भांजे थे, ने रियासत कोटा में कुछ अराजी खरीदी और हुजूर से अर्ज़ की कि इसके इंतज़ाम के लिए मुझे भाई अब्दुलरहमान की ज़रूरत है। हजरत भाई जी अपने इस वाक़या के मुतलक बयान फरमाते हैं। हुजूर ने मुझे फरमाया कि आप 5 साल के लिए वहाँ चले जाएँ। हुजूर के इरशाद पर मैं वालिदा साहिबा, अहलिया और बरदर नस्बती अहमदीन साहब के साथ रियासत कोटा चला गया। यह इलाका जंगलात पर मुश्तमिल था। अगरचे मेरा बहुत सा वक्त सैर व तफरी और शिकार में गुजर जाता, लेकिन हजरत अकदस की जुदाई बार बार मुझे बेताब और परेशान करती। एक दिन ऐसा हुआ कि वहाँ एक शेर आ गया और एक भेड़ को पकड़ लिया। मैंने इसे मारना चाहा तो इसने मुझ पर हमला कर दिया। मैंने इसे फायर करके मार तो दिया, लेकिन इसने मुझे बेज़ख्मी कर दिया। 2-3 माह के इलाज के बाद मैं खुदा के फजल से सेहत याब हो गया और वापस कादियान आ गया। ना मिर्ज़ा आसन बेग साहब ने रोका और ना ही हज़रत अकदर मसीह मऊद ने मुझे वहाँ ठहरने का इरशाद फरमाया। यूं 4 साल बाद दिसंबर 1907 में मैं अपने आका की खिदमत में हाजिर होकर रहने लगा। हज़रत अकदस मसीह मऊद अलैहिस्सलाम का सफ़र लाहौर और विसाल। हज़रत अकदस मसीह मऊद अलैहिस्सलाम जब अपने आखिरी सफ़र को लाहौर जाने लगे तो हज़रत भाई जी को भी हम रिकाबी का शरफ हासिल हुआ। हजूर के इरशाद की तमील में आपको एक नहायत ही काबिल रश्क मौका मिल गया। आप तहरीर फरमाते हैं, मेरी बदकिस्मती कि अभी थोड़ा ही अर्सा गुजरा था कि हज़रत अकदस मसीह मऊद अलैहिस्सलाम का विसाल हो गया। हजूर जब अपने आखिरी सफ़र पर लाहौर तशरीफ़ ले गए तो मुझ गुलाम को भी साथ रखने का शरफ़ बख्शा और ख़ाकसार को यही शरफ़ भी हासिल है कि आखिर वक्त तक हजूर की खिदमत में रहा और आपका जिस्म दबाता रहा। हजूर का सर मुबारक मेरी गोद में था कि आप अपने खुदा के पास हाज़िर हो गए। फिर हमने बाहम मशवरा के बाद हज़रत हकीम मौलवी नूरुद्दीन साहब की बैत की। इस तरह वो हज़रत मसीह मऊद अलैहिस्सलाम के पहले खलीफा मुंतखब हुए। इस इंतखाब के बाद हज़रत अकदस की नमाज जनाजा हुई और बहिश्ती मकबरा कादियान में हुजूर के जसद अतहर की तदफीन हुई। खिलाफत उला में आपकी खिदमत सिलसिला। मंसूरी पहाड़ी बस्ती में 5-6 अफराद अहमदी थे। एक अहमदी दोस्त अजीज़ुर रहमान साहब की दावत लल्ला से 2 अफराद अहमदी हो गए। इनके वालद ने सख्ती की और लालच दिए। नवंबर 1909 में मुंशी अजीज़ुर रहमान साहब ने मंसूरी में एक मुबासा तय किया। इस मुबासा में हज़रत भाई जी को बतौर एक जूद नवीस, जबकि आप सदर अंजमन के मुख्तार आम थे, भिजवाया गया। हज़रत मुफ्ती मोहम्मद सादक साहब, एडिटर बदर कादियान, ने हज़रत भाई जी के बारे में लिखा, शेख अब्दुलरहमान साहब कादियानी न सिर्फ जूद नवीसी के काम में बेनज़ीर साबित हुए, दीगर खिदमात में भी उन्होंने नहायत मुस्तादी और होशियारी से काम किया। इसके अलावा इल्मी ज़रूरियात में भी अपनी यादाश्तों से मदद की। आपका ताईद खिलाफत में अहम करदार। हज़रत भाई जी मोईद्दीन खिलाफत में से थे और अजीब फिदायत का रंग रखते थे। खिलाफत उला के दौर से अंजमन इशात इस्लाम लाहौर की तरफ से रिसाला पैगाम सुलो लाहौर में निज़ाम खिलाफत के खिलाफ साजिशों और फितनों का आगाज़ किया गया और हज़रत खलीफ़तुल मसीहुल अव्वल के विसाल के करीब ट्रैक्ट जमातों को भिजवाने शुरू किए। अंजमन अंसारुल्ला ने इस फितना का मुकाबला किया और जवाबन अजहार हकीकत शाया किया। 28 नवंबर 1913 को इस अंजमन के शाया करदा ट्रैक्ट पर 40 मेंबरान में 29 नंबर पर हज़रत भाई जी का नाम अब्दुलरहमान कादियानी कादियान तहरीर है। खिलाफत सानिया में हज़रत भाई जी की खिदमत सिलसिला। खिलाफत सानिया के दौर में हज़रत भाई जी की खिदमत जलीला बहुत अहमियत की हामल हैं। आपके मजामीन, दर्दमंदाना पुकार, एक मुकद्दस खुदाई वजूद, खिलाफत सानिया की सदाकत व अज़मत, खिलाफत सानिया का क़्याम, बारान रहमत शाया हुए। पेशगोई मुस्लिम मऊद के ऐलान के मौका पर हज़रत भाई जी का नाम चिल्ला कशी वाले कमरा में दुआ करने वाले 35 अहबाब की फ़रिश्त में शामिल किया गया। अलावा अजीं जमात अहमदिया के मुख्तलिफ मौक़े पर इंतज़ामी कामों में भी हज़रत भाई जी ने शिरकत की। इस ज़िमन में ये अमर काबिल ज़िक्र है कि हज़रत खलीफ़तुल मसीह सानी ने अपने एक ख़ुसूसी दरसुल कुरान के ज़िमन में, जो सूरत यूनस ता कहफ पर मुश्तमिल था और 8 अगस्त 8 सितंबर 1928 को बैत अक्सा कादियान में मुनक़िद होता रहा, 14 उलमा और जूद नवीसों की एक जमात दरस कलम बंद करने के लिए मुकर्रर फरमाई, जिसमें हज़रत भाई अब्दुलरहमान साहब कादियानी भी शामिल थे। हज़रत खलीफ़तुल मसीह सानी के सफ़रों में रफाकत। हज़रत खलीफ़तुल मसीह सानी के नहायत अहम सफ़रों में हज़रत भाई जी को रफाकत और खिदमात का मौका मिला। चुनाचे शिमला, सरहन, सनौर, पटियाला, बम्बई, डलहौजी, धर्मशाला, सफरे कश्मीर, सफरे लाहौर, मलीर कोटला और सिंध में आपको ये रफाकत नसीब हुई। अलाका मलकाना में खिदमात। हिंदुओं ने एक तहरीक चलाई कि मुसलमानों को हिंदू बनाया जाए। इसके लिए सबसे पहले उन्होंने अलाका मलकाना का इंतखाब किया। हज़रत खलीफतुल मसीह सानी ने इस तहरीक के ख़िलाफ़ एक तहरीक का ऐलान किया। आपने फरमाया, अलाका मलकाना में नीम मुस्लिम अफराद की तादाद 1 करोड़ है। वो कुछ कुछ मुसलमानों की और कुछ कुछ हिंदुओं की रसूम कबूल किए हुए हैं। इस वक्त 150 फिदाकारों की ज़रूरत है। हर एक 3 माह के लिए अपने खर्च पर वहाँ जाए। वो अपने अहल वयाल के अखराजात का भी ज़िम्मेदार होगा। वहाँ का किराया वगैरह का खर्च भी वो खुद बर्दाश्त करेंगे। मामूली डाक खर्च दावत अल्लाह का इन्हें मिलेगा। हर एक को अपना काम खुद करना पड़ेगा। अगर खाना आप पकाना पड़े तो पकाएंगे, अगर जंगल में सोना पड़े तो सोएंगे। जो इस मेहनत और मुशक्क़त को बर्दाश्त करने के लिए तैयार हों वो आएँ। मरने के बाद इनको जो मुकाम मिलेगा वो राहत और आराम का मुकाम होगा। हज़रत भाई अब्दुर्रहमान साहब कादियानी ने भी इस जहाद में अपने आप को पेश किया और तकरीबन 9 माह तक अपनी खिदमात पेश की। हज़रत शेख यकूब अली साहब अरफानी मदीर अल हकम कादियान ने हज़रत भाई अब्दुर्रहमान साहब कादियानी की इस दौरान खिदमात के बारे में अपने तासरात का इजहार यूं फरमाया है, मैंने शेख अब्दुर्रहमान साहब कादियानी को देखा है कि ज़मीन इसके लिए लपेटी जाती थी। आज वाक़यात बता रहे हैं कि खुदा अपने बंदों के लिए क्या करिश्मे और अजायबात कुदरत दिखाता है। हमारे साथ शेख साहब मौसूफ को चलना पड़ता। हम खुद सवार थे, वो हमसे अलग होकर सबसे पहले अपने मकाम की तरफ रवाना होते हैं और कई मकामात का दौरा करके फिर हमको आ मिलते हैं। और तहकीकात से मालूम होता है कि इस वक्त चौथा वक़्त है कि कुछ खाया नहीं, रोटी का एक लुकमा भी इस शख्स के हलक में नहीं उतरा। हज़रत भाई जी अब्दुर्रहमान साहब कादियानी की जद्दोजहद और मेहनत व मशक्क़त इस तौर पर थी कि मकतूबात रुफ़काए अहमद जिल्द अव्वल में ये अल्फाज महफूज हैं कि हज़रत खलीफतुल मसीह सानी का एक इरशाद नायबुल मुजाहिदीन हज़रत काजी मोहम्मद अब्दुल्ला साहब को पहुंचा कि अब्दुर्रहमान कादियानी की रिपोर्टों को महफूज रखा जाया करे। हज़रत खलीफतुल मसीह सानी की तरफ से तहसीन आमेज़ कलेमात। अलहकम 7 अगस्त 1923 में दर्ज है कि 31 जुलाई 1923 को गुफ्तगू के दौरान में हज़रत खलीफतुल मसीह सानी ने फरमाया, हिंदुओं में से बाद ऐसे लोग इस सिलसिला में आए हैं कि इनकी खिदमात और गैरत दीन हक पर रशक आता है और वह दूसरे 10-10 हज़ार मोमनों के मुकाबला में एक हैं। आपने हज़रत भाई अब्दुर्रहमान साहब कादियानी और हज़रत भाई अब्दुर्रहीम साहब कादियानी का नाम लिया और फरमाया, मैं अपने इन दोनों मुखलिस भाइयों को जिनके साथ मुझे खसूसियत से हमेशा से मोहब्बत है मुबारकबाद देता हूँ। वो खुदा के रहम और फजल से अपनी इस ईमानी कुव्वत में इतनी तरक्की करें कि 10 हज़ार नहीं बल्कि 10 लाख के बराबर हों, बल्कि इससे भी बढ़कर। खुदा ताला हमें भी ऐसी ही तौफीक दे। सफ़र यूरोप में रफाकत। हज़रत खलीफतुल मसीह सानी जब पहली बार 1924 में सफ़र यूरोप पर तशरीफ़ ले गए तो हज़रत भाई जी को भी रफाकत सफ़र नसीब हुई। इस सफ़र में 11 मजीद रफका भी शामिल थे। इस सफ़र के दौरान खुर्दोनोश की ज़्यादातर ज़िम्मेदारी हज़रत भाई अब्दुर्रहमान साहब कादियानी के सुपुर्द थी। आप अपने इस काम के अलावा वक़्त निकाल कर हिंदुस्तान के हालात से आगाह करने के लिए खतूत तहरीर फरमाया करते थे और हुजूर की डाक के लिए भी वक़्त देते थे। आपकी डायरी दर्ज करते हुए मकरम एडिटर साहब अलफजल ने तहरीर किया कि हज़रत भाई जी ने बावजूद मसरूफियत के नहायत तफसील से हालात भेजे और बहुत सी ऐसी बातें बयां की हैं जिनका जिक्र किसी और रिपोर्ट में नहीं है। आपकी डायरियों को अब मजलस अंसारुल्लाह पाकिस्तान ने किताबी शक्ल में शाया कर दिया है। हज़रत भाई अब्दुर्रहमान साहब कादियानी की वफ़ात और तदफीन। हज़रत भाई अब्दुर्रहमान साहब कादियानी ने तकसीम बरसगीर के बाद कादियान में ही क़याम किया और कादियान की दरवेशाना ज़िंदगी गुजारने को तरजीह दी। आप दिसंबर 1960 में कादियान से रव्वा तशरीफ़ लाए। जलसा सालाना से फारग होकर अपने अजीज़ों से मिलने कराची जा रहे थे के दौरान सफ़र 5 जनवरी 1960 की रात को वफात पा गए। इस वक्त आपकी अहलिया साहबा के अलावा एक बहू और आपके एक पोते मकर्रम मेहता अब्दुल हादी साहब ड्रिलिंग इंजीनियर भी आपके हमसफ़र थे। इस वफात की इतला मेहता अब्दुल कादर साहब को कराची दी गई, जहां से हज़रत भाई साहब का जनाजा पहले लाहौर फिर रव्वा लाया गया। 7 जनवरी को हज़रत साहबजादा मिर्ज़ा बशीर अहमद साहब ने आपकी नमाज जनाजा पढ़ाई और कादियान में तदफीन के लिए रवाना कर दिया गया। جہاں بہشتی مقبرہ قادیان میں آپ کی تدفین ہوئی۔ حضرت بھائی جی عبد الرحمٰن صاحب قادیانی دنیائے احمدیت کا ایک قیمتی جوہر تھے اور اپنے محبوب حضرت مسیح موعود علیہ الصلاۃ والسلام کے عاشق تھے۔ آسمان احمدیت کے غروب ہونے والے یہ روشن ستارے نونہالان جماعت کے لیے عظیم رہنما ہیں۔